यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शीतलहरले तराई मधेसको जनजीवन प्रभावित, पहाड़ी र हिमाली क्षेत्रमा पनि हुस्सु र कुहिरो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा सरकारले झण्डै छ महिनामा गरेको उपलब्धिको समीक्षा, राजनैतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, द्वन्दकालीन संक्रमणकालको अन्त्य लगायतका क्षेत्रमा सरकारले गति लिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन। माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डद्वारा कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने औपचारिक प्रस्ताव पेश। काभ्रेको पाँच खालमा झण्डै 1.5 अर्बको लागतमा खानेपानी आयोजनाको निर्माण अन्तिम चरणमा। सुदूरपश्चिममा सरकारी अस्पतालमा उपचार गराउने बिरामीले निशुल्क रूपमा रगत पाउन थाले र अमेरिकाका 30 बढ़ी राज्यका 10 लाख मानिस चिसोबाट प्रभावित, 6 राज्यमा आपतकालको घोषणा।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। पछिल्ला केही दिन यता शीतलहर चल्दा तराई मधेसका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ। पहाड़ी र हिमाली भेगमा पनि हुस्सु र कुहिरो लाग्दा चिसो बढ़ेसँगै स्थानीयको दैनिकी प्रभावित भएको छ। बिहान र बेलुकी अत्यधिक चिसो बढ़ेपछि बालबालिका तथा ज्येष्ठ नागरिक बढ़ी प्रभावित भएका छन्। अस्पतालहरूमा रूगाखोकी तथा निमोनियाका बिरामीहरूको चाप बढ़ेको छ। सेती, भेरी, लुम्बिनी, जनकपुर, कोशी सहितका तराईका अस्पतालहरूले चिसोका कारण बिरामीको संख्या बढ़ेको जनाएका छन्। नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले चिसो बढ़ेपछि बिरामीहरूको चाप बढ़ेको जानकारी दिनुभयो। उहाँले विशेष गरी बालबालिका, वृद्ध, दम तथा रूगाखोकीका बिरामीको संख्या अस्पतालमा बढ़ेको बताउनुभयो। उहाँले बढ़ी जसो बालबालिका र वृद्ध प्रभावित हुने भएकाले सतर्कता अप्नाउन पनि आग्रह गर्नुभयो। चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो खानेकुरा बढ़ी खान तथा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन चिसो बढ़न सक्ने भन्दै चिसोबाट जोगिन विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका मौसमविद रोजन लामिछानेले हुस्सु र कुहिरो लागेका बेला स्वास्थ्य, कृषि, यातायात लगायतका क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अप्नाउनु पर्ने बताउनु भएको छ। चिसो बढ़ेपछि कतिपय शैक्षिक संस्थाहरूले जाड़ो विदा दिन थालेका छन्। रूपन्देहीका 3 वटा स्थानीय पालिकाले जाड़ो विदा दिएका छन्। सम्मरीमाई र मर्चवारीले आजदेखि माघ 2 गतेसम्म र कोटहीमाई गाउँपालिकाले पुष 29 गतेसम्म विद्यालयहरूमा जाड़ो विदाको घोषणा गरेका छन्। नेकपा एमाले केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो नेतृत्वमा बनेको सरकारले झण्डै 6 महिनामा गरेको कामको समीक्षा गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो शुरू भएको एमाले केन्द्रीय कमिटिको 8 बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनपछि विकसित अवस्था र उपलब्धि समेटिएको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तावमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचनाहरू बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित भएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको बैठकलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले 43 पृष्ठ लामो लिखित राजनीतिक प्रतिवेदनमा राजनीतिक कोर्स नेकपा एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य, बदलिदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रस्तुत भएको प्रतिवेदन पेश गर्नुभयो। बैठकमा अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबूत भएका कारण मुलुकमा प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको टिप्पणी पनि गर्नुभयो। अध्यक्ष ओलीले मुलुकको पछिल्लो अवस्था र नयाँ गन्तव्य एवं आवश्यक दिशा प्रदान गर्न नेपाली कांग्रेससँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहन सक्ने बताउनुभयो। पार्टीमा पछिल्लो समयमा बढ़ेको देखिएको गुटबन्दी अन्त्य, संविधान संशोधन लगायतका विभिन्न विषयमा बैठक केन्द्रित भएको बैठकपछि पार्टीका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो।
केन्द्रीय कमिटीमा को बैठकमा बोल्ने सदस्यहरूले मूलत चार पाँचवटा कुरामा बढी जोड दिनुभएको मैले पाएको छु। पहिलो चाहिँ जो दुईटा मुख्य राजनीतिक दलहरू मिलेर बनेको छ, बलियो सरकार हो र यसले देखिने गरी परिणाम दिनुपर्छ, खास गरेर विकास निर्माणलाई तीव्रता दिने, रोजगारीहरू सृजना गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने काम चाहिँ सरकारले अझ तीव्रताका साथ गरोस्, अझ प्रभावकारी ढंगले गरोस् भनेर सुझाव दिनुभएको छ। दोस्रो, संविधान संशोधन चाहिँ दुई दलको बीचमा एउटा भएको सहमतिको एउटा महत्वपूर्ण एजेन्डा हो, त्यो विषयमा अब अलिक मूर्त ढंगले अगाडि बढ्नु पर्यो भन्ने ढंगले पनि कुरा गर्नु भएको छ र अब संविधान संशोधनका बारेमा साथीहरूका विभिन्न खालका विविधतापूर्ण विचारहरू छन्। तेस्रो, पार्टीमा चाहिँ अनुशासन दरोगरी कायम हुनु पर्यो, पार्टी एकता सुदृढ हुनु पर्यो, गुटबन्दीहरू तल तल अलिकति टेखा परेका छन् विभिन्न जिल्लाहरूमा, तल वडा तहसम्म पनि कतिपय ठाउँमा चाहिँ प्यानल बनाएर चुनाव लड्ने खालको यो स्थिति बनेको छ, त्यसले राम्रो गर्दैन। त्यसो भएर यो गुटबन्दीलाई अन्त्य गर्ने र पार्टीको एकतालाई सुदृढ गर्ने, अनुशासनलाई बलियो बनाउने काममा चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू छन्। चौथो चाहिँ, नेताहरू तल आधारभूत तहमा गइरहनु भएको छैन, उहाँहरू चाहिँ केन्द्रीय नेताहरू जिल्लाको कार्यक्रममा जाने, त्यहीँबाट फर्किने, जिल्लाका साथीहरू पालिकाको कार्यक्रममा जाने, त्यहीँबाट फर्किने, बढी जनतासँगको जनताको सुख दुःखसँगको सम्बन्धमा चाहिँ अलिकति हामी हाम्रो पातलो भयो, यसलाई चाहिँ बढाउनु पर्यो, मूलत यिनै विषयहरू छन्।
बैठकमा राजनैतिक प्रतिवेदनका साथै सांगठनिक कामको संक्षिप्त जानकारी गत वैशाख 8 र 9 गते बसेको पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि परिषदको बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिट ब्यूरो बैठकका निर्णयहरूको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूचीमा रहेको महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी गराउनुभयो। आजसम्म बस्ने बैठकमा पोलिट ब्यूरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू नीरज आचार्य र विष्णु रिजाल रहनु भएको हस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटिका सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहनु भएको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलहरूसँग मिलेर चुनाव नलड्ने प्रस्ताव औपचारिक रूपमा पेश भएको छ। तुम्बाराहीमा हिजो बसेको माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने तर नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी तथा माओवादीबाट फुटेर गएका अन्य दलहरूसँग सहकार्य र एकताको पहल गर्ने उल्लेख गरिएको छ। अध्यक्ष प्रचण्डले पार्टीको संगठन सुधारका लागि जनतामा जाने प्रस्ताव पेश गर्नुहुँदै अभियान अन्तर्गत हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग केन्द्रित अभियान तथा उपत्यका विशेष अभियानहरू सञ्चालन गर्ने प्रस्ताव राख्नु भएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटिहरूको तर्फबाट प्रदेशका अध्यक्ष र इन्चार्जहरूले सम्बन्धित प्रदेशको स्थलगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो। आज बिहान 11 बजे माओवादीले पुनः बैठक बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ। पार्टी बैठकपछि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यभाग प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यदलले 7 वटै प्रदेशमा आवश्यक छलफल गर्नेछ। सबै सम्बन्धित साझेदार एवं संविधानविदहरूसँग छलफल गरी दलका तर्फबाट धारणा सार्वजनिक गरिने नेता झाले जानकारी दिनुभयो। काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित झण्डै 1.5 अर्ब रूपियाँको लागतको वृहत पाँचखाल सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन खानेपानी आयोजनाको भौतिकतर्फ करिब 95% काम सम्पन्न भएको आयोजनाले जनाएको छ। पाँचखालका 6,000 परिवारले आउँदो माघ मसान्तभित्र घर घरमा पानी पाउने गरी काम अन्तिममा पुर्याइएको आयोजनाले जनाएको छ। शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच 2077 असार 15 गते 2079 माघमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना संक्रमण, मेलम्चीमा आएको बाढ़ी लगायतका कारणले केही लम्बिएको हो। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ़ेको छ। लुम्बिनी विकास कोषका अनुसार सन् 2024 कुल 11,72,304 पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा 1,73,366 बढ़ी हो। कोषका सूचना अधिकारी हरिदोज राईका अनुसार सन् 2023 लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या 9,98,938 थियो। कोरोना संक्रमणपछिको पहिलो पटक आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या यहाँ 10 लाख नागेको हो। उहाँले भन्नुभयो यो निकै सकारात्मक संकेत हो। यसैबीच सन् 2024 भारतीय पर्यटकहरूको आगमनले नयाँ रेकर्ड बनाएको लुम्बिनी विकास कोषले जनाएको छ। यस वर्ष 3,89,000 भारतीय पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेका छन्। पूर्वी नेपालको विभिन्न पर्यटकीय स्थलका बारेमा पर्याप्त प्रचार प्रसार हुन नसक्दा छिमेकी देश भारतबाट पूर्वी क्षेत्रका स्थलहरूमा पर्यटक भित्राउन नसकिएको देखिएको छ। कोशी प्रदेश सरकारले विक्रम सम्बत 2082 पर्यटन वर्षका रूपमा मनाउने निर्णय भने यसअघि नै गरिसकेको छ। धनकुटा संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
पूर्वी नेपालका सयौं पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाईमा छन्। पूर्वी तराईका तालतलैया हुनिया चाँदी जै टल्केन हिमाल देखिने पहाड़ी डाँडाकाँडा जहाँ अहिले पनि पर्यटकको पाइलासम्म पुग्न सकेको छैन। तर पूर्वी नेपालसँगै सिमाना जोडिएको भारतको पश्चिम बंगाल तथा बिहारका करोड़ौं व्यक्ति घुम्नका लागि पर्यटकीय गन्तव्यको खोजीमा छन्। भारतकै नेपाली भाषी रहेका पहाड़ी क्षेत्र दार्जीलिङ सिक्किम कालिम्पोङ लगायतको क्षेत्रसँग परिचित पश्चिम बंगाल तथा बिहारवासीलाई घुम्ने गन्तव्यमा पूर्वी नेपाल बन्न सक्नेमा दुई मत नहोला। तर यसको लागि त्यहाँको सुन्दर र शान्त वातावरण, मनोरम दृश्य, कला संस्कृति, स्थानीय परिकार, रहन सहन, घरवास कार्यक्रमको प्रचार गर्न आवश्यक रहेको भारतको पश्चिम बंगालका पर्यटन दूत राज बासुले बताउनुभयो।
पूर्वतिर हामीले हेर्दाखेरि विशेष गरेर कोशी प्रोभिन्समा जति हाम्रोमा प्रकृति छ, जति हाम्रो कल्चरल डाइभर्सिटी छ, त्यतिको नेपालमा मात्रै होइन हाम्रो हिमालय
अधिकांश भारतीय पर्यटकको नजर नेपालका काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी पर्ने गरेको छ। तर भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमा निकै सुन्दर भए पनि प्रचार प्रसार अभावका कारण पूर्व क्षेत्रले पर्यटक तान्न सकेको छैन। भारत नेपाली पर्यटनको सबैभन्दा ठूलो र राम्रो बजार हो। अझ प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश भ्रमण वर्ष 2082 सफल हुन भारतीय पर्यटकको आकर्षणको खाँचो छ। यसैलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्ध बढाउने प्रयास गरिरहेको पर्यटन कार्यालय काँकडभित्ताका सूचना अधिकारी निरन कट्टेलको भनाइ छ।
अहिले हाम्रो कोशी प्रदेश सरकारले चाहिँ भारतको छिमेकी राज्यहरूमा चाहिँ जनस्तरको सम्बन्ध, सामाजिक सांस्कृतिक सम्बन्ध, व्यावसायिक सम्बन्धहरूलाई कसरी बिल्डअप गर्ने भनेर योजना बनाइरहेको छ। त्यही भएर 2082 पर्यटन वर्ष बनाएको छ।
करिब 10 करोड जनसंख्या भएको भारतको पश्चिम बंगाल तथा करिब 13 करोड जनसंख्या रहेको बिहार मात्रै पूर्वी नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके पर्यटकीय क्षेत्रको भाग्य उदाउने निश्चित छ। जसको लागि केही प्रयास भए पनि पूर्ण छैनन्। यसको लागि थप प्रयासहरू आवश्यक छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीहरूलाई रगत निशुल्क रूपमा उपलब्ध गराउन थालेको छ। मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काले संयुक्त रूपमा हिजो धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक बिरामीलाई निशुल्क रूपमा रगत उपलब्ध गराई सेवाको शुभारम्भ गर्नुभयो। त्यस अवसरमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम बमोजिम निशुल्क रूपमा रगत उपलब्ध गराउने काम शुरू गरिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका सबै 9 जिल्लाका 9 सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई रगतको खाँचो भए निशुल्क रूपमा उपलब्ध गराउने गरी काम अघि बढ़ाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेश बहादुर सिंहले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवा भन्दा ठूलो धर्म अरू नभएको बताउनु भएको छ। मानव सेवा आश्रमले हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले मानव सेवाको सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले त्यसलाई जीवन पद्धतिकै रूपमा अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढ़ी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुननिर्माणको काम तीव्र गतिमा अघि बढ़ेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको 28 बैठकमा गृहमन्त्री लेखकले विपदबाट भएको क्षतिको मूल्यांकन र पुननिर्माण तीव्र रूपमा अघि बढ़ाइएको बताउनुभयो। गृहमन्त्री लेखकले भूकम्प तथा बाढ़ी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मूल्यांकनको काम शुरू गर्ने र मूल्यांकन भइसकेका ठाउँमा पुननिर्माणको कामलाई अघि बढ़ाउने निर्णय बैठकले गरेको बताउनुभयो। विपद क्षतिको मूल्यांकन भइसकेका ठाउँमा पुननिर्माणका लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय पनि भइसकेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो। मेलम्चीको बाढ़ी लगायतका जलवायुजन्य क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायु वित्त सम्बन्धी परियोजना विकासका विषयमा मेलम्चीमा हिजो आयोजना गरेको कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण भएको क्षतिपूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुपर्ने बताउनुभयो। मेलम्ची नगरपालिकाका प्रमुख आयतमान तामाङले मेलम्चीमा 2078 सालमा जलवायु परिवर्तनका कारण आएको ठूलो बाढ़ी र त्यसबाट भएको भीषण क्षतिका सन्दर्भ उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनको असर घटाउन परियोजना नै सञ्चालन गर्नु आवश्यक भएको धारणा राख्नुभयो। जलवायुजन्य हानि नोक्सानीको पूर्तिका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति 2081 प्रतिवेदन पेश गरेको छ। मन्त्री भट्टराई समक्ष उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलले हिजो शिक्षा मन्त्रालयमा प्रतिवेदन पेश गर्नुभयो। त्यस अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय सरकारवाला राजनैतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्नुहुँदै प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय का पदाधिकारी एवं कर्मचारीहरूसँगको छलफल एवं अन्तर्क्रिया तथा विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना संकलन गरी प्रतिवेदन तयार पारेको जनाएको छ। सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनु भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र चाइना इन्टरनेशनल बुक ट्रेडिङले भिर्कुटी मण्डपमा आयोजना गरेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको समापन समारोहमा हिजो सभामुख घिमिरेले पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तकको प्रदर्शनीमा सहयोग पुर्याउन सरकारलाई सुझाव दिनुभयो। पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान पुर्याउने उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठन पाठन एवं संस्कृतिबाटै अघि बढ़दै आएको बताउनुभयो। नेपाली र विदेशी लेखक एवं प्रकाशकहरूबीच पुस्तकहरूको प्रतिलिपि अधिकार किनबेच गर्नेबारे विमर्श भएको छ। दोस्रो दक्षिण एसिया पुस्तक प्रदर्शनीका क्रममा चीन, भारत, क्यानाडा लगायतका विभिन्न 13 देशका लेखक र प्रकाशक संस्थाका माध्यमबाट लेखकीय र प्रकाशकीय सम्बन्ध अघि बढ़ाउन लागि संवाददाता यशोदा अधिकारीले तयार पारेको यो रिपोर्टमा उल्लेख छ।
भाषिक समस्याका कारण नेपाली भाषामा लेखिएका राम्रा पुस्तकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन् भने विश्व साहित्यमा लेखिएका चर्चित कृतिहरू अधिकांश नेपाली पाठकले पढ्न पाएका छैनन्। नेपाली साहित्यमा लेखिएका कतिपय काव्य तथा आख्यान कृतिहरू विश्वमै उत्कृष्ट पनि ठहरिन सक्छन् तर त्यसलाई अन्तर्राष्ट्रिय पाठकसम्म अझै पुर्याउन सकिएको छैन। नेपाली साहित्यका पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्व पुस्तक बजारमा निर्यात गर्न र विश्व साहित्यमा लेखिएका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरी पाठकसम्म पुर्याउन काठमाडौँमा आयोजना गरिएको दोस्रो दक्षिण एसियाली पुस्तक प्रदर्शनी महत्वपूर्ण माध्यम बनेको छ। पुस्तक प्रदर्शनीमा सहभागी हुन आएका चीन, भारत, श्रीलंका, क्यानाडा, बंगलादेश, अमेरिका लगायत 13 देशका लेखक तथा प्रकाशक बीच भएको विमर्शले विश्व पुस्तक बजारमा पुस्तक आयात निर्यात गर्ने बाटो खुला गरेको छ। विभिन्न देशका लेखक तथा प्रकाशक संस्थाहरू बीच प्रतिलिपि अधिकार अर्थात कपीराइट किनबेच गर्न सकिने विषय उठान हुँदा नेपाली लेखन तथा प्रकाशनमा नयाँ आयाम थपिएको छ। प्रदर्शनी आयोजना गर्ने संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव विष्णु प्रसाद पौडेल नेपालमा पहिलोचोटि उठान भएको यो विषयले पठन संस्कृतिको विकाससँगै विश्व बजारमा कृतिहरू आयात निर्यात गर्ने ढोका खुलेको बताउनुहुन्छ।
विदेशी लेखक प्रकाशकहरू र नेपाली प्रकाशक र लेखकहरू पनि बसेर आफ्नो किताब विदेशमा कपीराइटमा बेच्ने र विदेशको राम्रो किताब भयो त्यसलाई कपीराइटमा हामीले किनेर छाप्ने एउटा असल पुस्तक अमेरिकाबाट निस्क्यो भने त्यो नेपाली पाठकले पढ्न किन नपाउने या नेपालका दर्जकहरूले लेखेको उत्कृष्ट किताब अमेरिकामा छापेर किन बेच्न नपाउने
पुस्तक पठन सचेत पाठकका लागि एक प्रकारको लत हो। पठन लत बसेका पाठकहरू बजारमा आएका नयाँ पुस्तकहरू कुनै न कुनै माध्यमबाट पढ्न रुचाउँछन्। प्रकाशन तथा अनलाइनबाट पुस्तक बिक्री गर्दै आएको किताब किरो प्रकाशनकी अध्यक्ष सुशीला पौडेल पछिल्लो पुस्ताका पाठकहरू अंग्रेजीमा लेखिएको पुस्तक खोजी गर्ने बताउनुहुन्छ।
साहित्य किताबहरू नै भइहाल्यो, धेरै इङ्ग्लिसमा अलिक बढी गइरहेछ।
नेपाल र अन्तर्राष्ट्रिय प्रकाशक बीच कपीराइट खरिद बिक्री र पुस्तक आयात निर्यातका लागि उचित मञ्चका रूपमा सफल भएको दोस्रो पुस्तक प्रदर्शनीमा भेटिएका डाक्टर सुरेश ढकाल नेपाली लेखकहरूलाई विस्तारित हुन कपीराइट खरिद बिक्री महत्वपूर्ण हुने बताउनुहुन्छ।
स्थानीय प्रकाशकहरूले छापेको राष्ट्रिय प्रकाशकहरूले छापेकोलाई अन्तर्राष्ट्रिय तहसम्म होइन लानलाई सहयोग गर्छ।
लेखकहरू समाजका अगुवा हुन्। उनीहरूले देख्ने समाज र आम मानिसले देख्ने समाज फरक हुन सक्छन्। विश्व साहित्यमा पछिल्लो समयमा मौलाएको लेखन शिल्प पद्धति एवं प्रविधि बारे थाहा पाउन लेखकीय तथा प्रकाशकीय सम्बन्ध र सहकार्यहरू अन्तर्राष्ट्रिय रूपमा विस्तार हुनु जरूरी छ।
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। शुक्रबार शुरू भएको प्रतिवादी तर्फका कानून व्यवसायीहरूको बहस आज पनि रहने अदालतका शिष्टदार राजन खनालले जानकारी दिनुभयो। प्रतिवादी लीला पछाई र छविलाल जोशी पक्षका कानून व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए। पछाई र जोशीका कानून व्यवसायीहरूको बहस अझै पनि नसकिएको शिष्टदार खनालले बताउनुभयो। पुष 7 गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका गोर्खा मीडियाका पूर्व संचालक रवि लामिछानेसहित 44 जना विरूद्ध मुद्दा दायर गरेको थियो। मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सीराङ गाउँपालिकाका स्थानीयले उत्पादन गरेको कृषि उपजले सहज रूपमा बजार पाउन थालेका छन्। गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने उद्देश्यले राक्सीराङ 5 चैनपुर घाटमा हाट बजार लगाउन थालेपछि किसानहरूले उत्पादन गरेको कृषि उपजले सहज रूपमा बजार पाउन थालेको र त्यसबाट आफूहरू हर्षित हुन थालेको स्थानीय किसान ले जानकारी दिएका छन्। महोत्तरी जिल्लामा सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वन सम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान शुरू गरेका छन्। महोत्तरीको बर्दीवास 4 बरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको 1 बिघा जमीन सब डिभिजन कार्यालय र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काई अतिक्रमण हटाएका हुन्। पर्वत जिल्लाको कुस्मा नगरपालिका 10 पिपलटारीमा खाना पकाउने ग्यास चुहेर आग लागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ। पिपलटारी स्थित तल्लु रोहटेका ध्रुव रेग्मीको घरको ग्यास फेर्ने क्रममा हिजो चुहिएर आग लागी हुँदा छिमेकी 73 वर्षीय दुर्गा देवी पौडेलको जलेर मृत्यु भएको र घरधनी 52 वर्षीय रेग्मी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। अमेरिकाको अधिकांश स्थानमा हिमआधी र अत्यधिक चिसोले जनजीवन कष्टकर भएको छ। अमेरिकाका 30 बढी राज्यका 10 लाख मानिस चिसोबाट प्रभावित भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। वेस्ट भर्जिनिया, भर्जिनिया त्यसै गरी केन्सस, मिसौरी, न्यूजर्सी लगायतका 6 राज्यमा सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ। हिम आदिका कारण अमेरिकाका हजारौं उडानहरू रद्द भएका छन् भने विद्यालयहरू समेत बन्द गरिएका छन्। मानव सृजित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्। इजरायली सेनाले गाजापट्टीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 88 प्यालेस्टाइनीको मृत्यु भएको छ। पछिल्लो 3 दिनमा 100 भन्दा बढ़ी आक्रमणका घटनाहरूमा 200 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको हमासले सञ्चालन गरेको गाजा मीडिया कार्यालयले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र भारत बीच व्यापार, वाणिज्य तथा पार्वनका विभिन्न विषयहरूमा छलफल गर्न दुई देशका वाणिज्य सचिव स्तरीय बैठक यही पुष 26 र 27 गते काठमाडौँमा आयोजन हुने भएको छ। दुई देशका सचिव स्तरीय संयन्त्र आईजीसीको बैठकमा नेपाल र भारत बीचको व्यापार सन्धि, पार्वन सन्धि तथा अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी सन्धि कार्यान्वयनको अवस्था र त्यसको कार्यान्वयनको क्रममा आइपरेका समस्याका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकका क्रममा नेपालले भारतीय ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड सर्टिफिकेट बीआईएस जारी जारी गर्ने तथा नवीकरण गर्ने कार्यलाई सहजीकरण गर्ने लगायतका विषयमा प्रस्ताव गर्ने नेपाली पक्षको तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो। नेपालबाट भारतमा निर्यात हुने नेपाली वस्तुमा भारतबाट बीआईएस सर्टिफिकेट लिनुपर्ने व्यवस्था रहेकोमा हाल नेपालबाट भारतमा निर्यात हुने कतिपय वस्तुको त्यस्तो सर्टिफिकेट नवीकरण नहुँदा नेपाली निर्यातकर्ताहरू समस्यामा परेका छन्। भारतले जुत्ता सिमेन्ट प्लाइवुड जस्ता पाता र सेनिटरी प्याड जस्ता नेपालमा उत्पादित सामान आयात गर्न ब्यूरो अफ स्ट्यान्डर्ड सर्टिफिकेट बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ। भारतले नेपाली उत्पादनलाई बीआईएस प्रमाणपत्र नवीकरण गर्न र नयाँ जारी गर्न ढिलो गर्दा नेपाली उत्पादनलाई भारतीय बजार प्रवेशमा समस्या भएको नेपाली उद्योगी व्यवसायहरूले बताउँदै आएका छन्। स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गरेका परियोजना मध्ये 1314 परियोजना छनौटमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियत ब्याजमा पाइने कर्जाका लागि 5161 परियोजनाले प्रस्ताव गरेका थिए। प्रतिष्ठानले त्यस्तो कर्जा प्रवाह गर्न 21 दिनको समय दिएर गत भदौ 11 गते प्रस्ताव आह्वान गरेको थियो। त्यसमा अफलाइन 1838 र अनलाइन 3323 परियोजनाले आवेदन गरेका थिए।
एन्फा राष्ट्रिय महिला लीगको दोस्रो चरण सुपर लीगको विभागीय डर्बी गोलरहित बराबरीमा समाप्त भएको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। नेपाल पुलिस क्लबले एन्फा यु 16 युथ लीग अन्तर्गत आइतबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 7-0 गोलको शानदार जित दर्ता गरेको छ। दुवै टोलीको यो पहिलो खेल हो। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा पुलिसलाई जित दिलाउन कप्तान समीर राईले ह्याट्रिक पूरा गरे। यसै गरी निराजन गौतमले 2 तथा सबिन मगर र समीर कुमारले समान 1-1 गोल थपे। आइतबार नै सम्पन्न पहिलो खेलमा फ्रेन्च क्लबले सातो बाटो युथ क्लबलाई 2-0 गोलले पराजित गर्यो।
अझै अब मौसम। आज देशका पहाड़ी भागमा सामान्यतया बदलिरही विभिन्न क्षेत्रमा हल्का वर्षा हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका कतिपय स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरि साँझ 5:24 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। शीतलहरले तराई मधेसको जनजीवन प्रभावित, पहाड़ी र हिमाली क्षेत्रमा पनि हुस्सू र कुहिरो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा सरकारले झण्डै 6 महिनामा गरेको उपलब्धिको समीक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, द्वन्द्वकालीन संक्रमणकालको अन्त्य लगायतका क्षेत्रमा सरकारले गति लिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन। माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डद्वारा कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने औपचारिक प्रस्ताव पेश। काभ्रेको 5 खालमा झण्डै 1.5 अर्बको लागतमा खानेपानी आयोजनाको निर्माण अन्तिम चरणमा। सुदूरपश्चिममा सरकारी अस्पतालहरूमा उपचार गराउने बिरामीले निशुल्क रूपमा रगत पाउन थाले र अमेरिकाका 30 बढ़ी राज्यका 10,00,000 मानिस चिसोबाट प्रभावित, 6 राज्यमा आपतकालको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।